तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो साउन 21 गते 2024। विषय प्रायश्चितको सिद्धान्त स्वर्णपाठ लुका। यीशु रो, तिमी त म सँगसँगै मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो। उत्तरदायी पढाए रुमी प्रेरित। यसकारण यस विषयमा हामीले के भन्ने, यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने हामीलाई कसले पराजय गर्न सक्छ? ख्रिस्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? सक्दैन। के कठिनाइ वा खेदाइले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? सक्दैन। के अनिकाल वा नागोमपनले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? अह, के कुनै आपद वा मृत्युले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी भन्छौ। हो, म निश्चिन्त छु कि कुनै चिजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्दैन, न मृत्यु वा जीवनले, न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले, न त कुनै वर्तमानका वा भविष्यका कुराले, न त कुनै माथिका वा तलका शक्तिले, न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने सन्जो हाम्रा प्रभु ख्रिस्ट येशूमा छ। हामी उहाँसँगै बाँच्छौ, हामी उहाँसँगै हिँड्छौ, हामी उहाँसँगै छौ। पाँच सेरमन बाइबलबाट उत्पत्ति। तब परमेश्वरले भन्नुभयो, अब हामी मानिस सृष्टि गरौ, हामी मानिस हाम्रै स्वरूप बनाउनेछौ र मानिस हामी जस्तै हुनेछन्। यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद। परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चिजको निरीक्षण गर्नुभयो अनि सबै असल लाग्यो। भजन संग्रह। हे परम प्रभु, तपाईँले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईँले सृष्टि गर्नुभएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु। किन मानिसहरू तपाईँका लागि महत्त्वपूर्ण छन्? किन तपाईँले तिनीहरूको सम्झना गर्नुहुन्छ? किन मानिसहरू तपाईँका लागि यति महत्त्वपूर्ण छन्? किन तपाईँले तिनीहरूलाई ध्यान दिनुहुन्छ? तर मानिसहरू तपाईँको लागि महत्त्वपूर्ण छन्। तिनीहरूलाई तपाईँले स्वर्गीय प्राणी स्वर्गदूत जस्तै बनाउनुभयो अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनुभयो। तपाईँले सिर्जना गर्नुभएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनुभयो। तपाईँले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो। युहन्ना। यरुसलेममा हिउँदको बेला थियो, साथै समर्पणको चाड पनि आयो। येशू मन्दिरको प्राङ्गण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनु भएको थियो। यहुदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, कहिलेसम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छ? यदि तिमी ख्रिस्त नै हो भने हामीलाई स्पष्ट पार। येशूले उत्तर दिनुभयो, मैले तिमीहरूलाई पहिले भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु मेरो पिताको नाममा, ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ। तिमीहरू तर विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा बेराहरू हुन्, मेरो बेराहरू मेरो आवाज सुन्दछन्, म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। म मेरा बेराहरूलाई अनन्त जीवन दिदछु, तिनीहरू कहिल्यै मर्ने छैनन्, अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्दैन। मेरा पिताले मेरो बेरा मलाई दिनुभयो, उहाँ सबैभन्दा महान हुनुहुन्छ, कसैले पनि मेरो पिताको हातबाट बेरा खोसेर लान सक्दैन, पिता र म एकै हो। फेरि यहुदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे, तर येशूले तिनीहरूलाई भन्नुभयो, मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु, ती चिजहरू मध्ये कुन चाहिँ कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छ? यहुदीहरूले भने, तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौ, तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरुद्ध छन्। तिमी खालि मान्छे मात्र हो, तर तिमी भन्छौ तिमी परमेश्वर समान हो, त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हो। येशूले उत्तर दिनुभयो, यदि मैले मेरा पिताको कामहरू एकदिन भने मलाई विश्वास नगर, तर यदि मैले मेरा पिताका कामहरू गरे भने तिमीहरूले मलाई विश्वास गर्नुपर्छ, यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने म जे गर्छु मेरो काममा विश्वास गर, तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु, परमेश्वर ममा हुनुहुन्छ। यहुदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे, तर येशू तिनीहरूबाट उम्कनु भयो। युहन्ना, येशूले भन्नुभयो, के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको हुन, पिता मभित्र बाँच्नुहुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ। म तिमीहरूलाई सत्य भन्छु, जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु, उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु अनि मेरो नाममा केही पनि माग्यो भने म त्यो तिमीहरूको लागि गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमबाट देखिनेछ, यदि तिमीहरूले मेरो नाममा केही माग्यो भने म दिनेछु, म तिमीहरूलाई मेरो शान्ति छोड्दछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिदछु, म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति हुन जुन संसारले दिन्छ, यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराओ। युहन्ना, येशूले भन्नुभयो, म साँचो दाखको गोठ हो, मेरो पिता माली हुनुहुन्छ, म मेरो प्रत्येक हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिदिनुहुन्छ, अनि उहाँले प्रत्येक हाँगाहरू चास्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन सकोस्, त्यसो गर्दा यसले अझ बढ्ता फल दिनेछ। मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिले शुद्ध भइसकेका छ, म भित्र बस, म तिमीहरू भित्र रहनेछु, कुनै पनि एक्लो हाँगाले फल दिँदैन, त्यो मूल बोटमा अन्तर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ, तिमीहरू एक्लै फल फलाउन सक्दैनौ, तिमीहरू ममा हुनुपर्छ, म दाखको बुफ हो र तिमीहरू त्यसका हाँगाहरू हो, यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ, किनभने म बिना तिमीले केही गर्न सक्दैनौ, यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाका जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाका मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिमीहरू जल्छन्। यदि तिमीहरू ममा रह्यो र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग पनि त्यो तिमीलाई दिनेछ। तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हो। यसले मेरो पितालाई महिमा दिलाउँछ। म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहो। मैले मेरा पिताको आज्ञा पालन गरे र निरन्तर उहाँको प्रेममा रहिरहेको छु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा निरन्तर रहनेछौ। मैले यी कुराहरू भनिसकेको छु। यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्न चाहन्छु। तिमीहरू मेरा मित्र हो यदि तिमीहरूले मेरो आज्ञा अनुसार काम गर्यौ भने। यति कुराहरू भनिसके पछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो। पिता, ठिक समय आइपुग्यो। यसकारण तपाईँको पुत्रलाई महिमा प्रदान गर्नुहोस् ताकि पुत्रले तपाईँलाई महिमा दिन सकोस्। तपाईँले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईँले तिनलाई दिनुभएको छ। जुन काम तपाईँले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरे। पृथ्वीमा तपाईँको महिमा ल्याए। अनि अब पिता, मलाई महिमा प्रदान गर्नुहोस् तपाईँसँग। मलाई त्यो महिमा दिनुहोस् तपाईँको जो मसम संसार भनिनु पहिले थियो। तपाईँले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईँको हुनुहुन्छ देखाइसकेको छु। ती मानिसहरू तपाईँकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईँको वचन पालन गरे। अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनुभयो ती तपाईँबाट आएका हुन्। मैले तपाईँसम्म तिनीहरूलाई संसारबाट लगिदिनुहोस् भनेर भनिरहेको छैन, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस् चाहिँ भनिरहेछु। म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्। हे पिता, म प्रार्थना गर्छु कि जसले ममा विश्वास गर्छन् तिनीहरू एक हुन्। जसरी तपाईँ ममा हुनुहुन्छ म तपाईँमा, म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक हुन्। संसारले यो विश्वास गर्नु छ कि तपाईँले नै मलाई पठाउनु भएको हो। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य अस्तित्व ईश्वरत्वबाट अलग विज्ञानले असम्भवको रूपमा व्याख्या गर्दछ। जसरी पानीको थोपा समुद्रसँग एक हुन्छ, सूर्यसँग एक प्रकाशको किरण हुन्छ, त्यसरी नै भगवान र मानिस, पिता र पुत्र एक हुनुहुन्छ। धर्मशास्त्रले यसो भन्छ किनकि उहाँमा हामी बाँच्छौ, चल्छौ र हाम्रो अस्तित्व छ। भगवान महान महो, सबै जान्ने, सबै देखाने, सबै कार्य गर्ने, सर्वज्ञानी, सर्व प्रेम गर्ने र अनन्त सिद्धान्त, मन, आत्मा, आत्मा, जीवन, सत्य, माया, सबै पदार्थ, बुद्धि। प्रश्न, मान्छे के हो? जवाफ, मानिस कुनै कुरा होइन, मस्तिष्क, रगत, हड्डी र अन्य भौतिक तत्वहरूले बनेको छैन। धर्मशास्त्रले हामीलाई जानकारी दिन्छ कि मानिस परमेश्वरको स्वरूप र प्रतिरूपमा बनाइएको हो। कुरा त्यो समानता हुन, आत्माको समानता आत्माको विपरीत हुन सक्दैन। मानिस आध्यात्मिक र सिद्ध छ, र किनभने उहाँ आध्यात्मिक र सिद्ध हुनुहुन्छ, उहाँलाई क्रिस्चियन विज्ञानमा यति बुझ्नुपर्छ। मानिस एक विचार हो, छवि प्रेमको, ऊ शारीरिक छैन। उहाँ परमेश्वरको मिश्रित विचार हुनुहुन्छ, सबै सही विचारहरू सहित। परमेश्वरको छवि र समानतालाई प्रतिबिम्बित गर्ने सबैका लागि सामान्य शब्द विज्ञानमा पाइने रूपमा अस्तित्वको सचेत पहिचान, जसमा मानिस ईश्वर वा दिमागको प्रतिबिम्ब हो र त्यसैले अनन्त छ, जसको ईश्वरबाट अलग मन छैन, जसमा देवताबाट एक गुण पनि कम छैन, जुनसँग आफ्नो जीवन बुद्धि वा सृजनात्मक शक्ति छैन, तर आत्मिक रूपमा उहाँको सृष्टिकर्तासँग सम्बन्धित सबै कुरा प्रतिबिम्बित गर्दछ। मानिसको अस्तित्व वा मन ईश्वरबाट अलग छ भन्ने विश्वास मर्ने त्रुटि हो। यो त्रुटि येशूले दिव्य विज्ञानसँग भेट्नुभयो र यसको शून्यता प्रमाणित गर्नुभयो। नासरतका येशूले पितासँग मानिसको एकतालाई सिकाउनुभयो र प्रदर्शन गर्नुभयो, र यसका लागि हामी उहाँलाई अनन्त श्रद्धाञ्जली दिन्छौ। उनको लक्ष्य व्यक्तिगत र सामूहिक दुवै थियो। उनले जीवनको काम आफैलाई न्यायमा मात्र नभई नश्वरहरूका लागि दयामा पनि गरे, उनीहरूलाई कसरी गर्ने भनेर देखाउन। तर उनीहरूका लागि यो नगर्ने वा उनीहरूलाई एउटै जिम्मेवारीबाट मुक्त गर्न येशूले साहसी भई काम गर्नुभयो। इन्द्रियहरूको मान्यता प्राप्त प्रमाणको विरुद्धमा, फरिसिकल धर्म र अभ्यासहरू विरुद्ध, र उहाँले आफ्नो निको पार्ने शक्तिले सबै विरोधीहरूलाई खण्डन गर्नुभयो। येशूले आज्ञालाई आग्रह गर्नुभयो, तिमीसँग मेरो अगाडि अरू कुनै देवताहरू नहोस् जसलाई अनुवाद गर्न सकिन्छ। तपाईँलाई नश्वरको रूपमा जीवनको कुनै विश्वास छैन, तिमीले नराम्रो थाहा पाउने छैनौ, किनकि त्यहाँ एउटै जीवन छ, भगवान पनि। असल उहाँले सिजरका कुराहरू सिजर सामु र परमेश्वरका कुराहरू परमेश्वरलाई भनेर अनुवाद गर्नुभयो। उनले अन्तत सिद्धान्तका रूपहरू वा मानिसका सिद्धान्तहरूलाई श्रद्धाञ्जली दिएनन्, तर आत्माद्वारा होइन तर आत्माद्वारा उत्प्रेरित भएको रूपमा अभिनय र बोल्नुभयो। उहाँले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो कि उहाँको धर्ममा ईश्वरीय सिद्धान्त छ, जसले त्रुटिलाई बाहिर निकाल्छ र बिरामी र पापी दुवैलाई निको पार्छ। उहाँले कुनै पनि बुद्धि कार्य वा जीवन परमेश्वरबाट अलग भएको दावी गर्नुभयो। नाजरतको येशूको आगमनले इसाई युगको पहिलो शताब्दीलाई चिन्ह लगाइयो, तर ख्रिष्ट वर्षको सुरुवात वा दिनको अन्त्य बिना नै हुनुहुन्छ। क्रिस्टियन युगको अघि र पछि दुवै पुस्ताहरूमा ख्रिष्ट आध्यात्मिक विचारको रूपमा ईश्वरको प्रतिबिम्ब ख्रिष्ट सत्यलाई ग्रहण गर्न तयार भएका सबैका लागि केही मात्रामा शक्ति र अनुग्रहको साथ आउनु भएको छ। अब्राहम, याकुब, मोसा र अग्नवक्ताहरूले मसीह वा ख्रिस्टको महिमित झलकहरू समातेका थिए, जसले यी द्रष्टाहरूलाई ईश्वरीय प्रकृति प्रेमको सारमा बक्तिस्मा दिए। ईश्वरीय छवि विचार वा ख्रिस्ट ईश्वरीय सिद्धान्त ईश्वरबाट अविभाज्य हुनुहुन्थ्यो, छ र सधैँ हुनेछ। येशूले आफ्नो आत्मिक पहिचानको यो एकतालाई यसरी उल्लेख गर्नुभयो, अब्राहम हुनु अघि म हो, म र मेरो बुबा एक हौ। मेरो बुबा म भन्दा महान हुनुहुन्छ। एक आत्माले सबै पहिचानहरू समावेश गर्दछ। यी भनाइहरूद्वारा येशूको मतलब मानव येशू हुनुहुन्थ्यो वा अनन्त हुनुहुन्छ भन्ने हुन, तर ईश्वरीय विचार वा ख्रिस्ट हुनुहुन्थ्यो र त्यसकारण अब्राहम पूर्ववर्ती हुनुहुन्छ। यो होइन कि भौतिक येशू पितासँग एक हुनुहुन्थ्यो, तर आध्यात्मिक विचार ख्रिस्ट पिता ईश्वरको काखमा सदैवरि बास गर्नुहुन्छ, जसबाट यसले स्वर्ग र पृथ्वीलाई उज्यालो पार्छ। यो होइन कि पिता आत्मा भन्दा महान हुनुहुन्छ जो परमेश्वर हुनुहुन्छ, तर ठुलो असीम रूपमा महान शारीरिक येशु भन्दा जसको पार्थिव करियर छोटो थियो। ईश्वर मानिसको ईश्वरीय सिद्धान्त र ईश्वरको प्रतिरूपमा मानिस अविभाज्य सामञ्जस्यपूर्ण र अनन्त छन्। हुनुको विज्ञानले पूर्णताको नियम प्रस्तुत गर्दछ र प्रकाशमा अमरता ल्याउँछ। भगवान र मानिस एउटै हुनन्, तर ईश्वरीय विज्ञानको क्रममा भगवान र मानिस एक साथ रहन्छन् र अनन्त छन्। भगवान अभिभावक मन हुनुहुन्छ र मानिस भगवानको आध्यात्मिक सन्तान हो। सासु आनन्दको लागि मानिसले आफ्नो सिद्धान्त ईश्वरीय प्रेमसँग मेल खानुपर्छ। पुत्र ख्रिस्टको अनुरूप पितासँग अनुरूप हुनुपर्छ। ईश्वरीय विज्ञान अनुसार मानिस उसलाई बनाउने दिमाग जस्तै पूर्ण डिग्रीमा छ। ईश्वर मानिसको सृष्टिकर्ता हुनुहुन्छ र मानव सिद्ध रहनुको ईश्वरीय सिद्धान्त ईश्वरीय विचार वा प्रतिबिम्ब मानिस सिद्ध रहन्छ। मानिस भगवानको अस्तित्वको अभिव्यक्ति हो। ईश्वर र मानिसको सम्बन्ध ईश्वरीय सिद्धान्त र विचार विज्ञानमा अविनाशी छन् र विज्ञानले कुनै पनि गल्ती जान्न वा सद्भावमा फर्कन सक्दैन, तर ईश्वरीय आदेश वा आध्यात्मिक नियमलाई धारण गर्दछ, जसमा ईश्वर र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरू पूर्ण र अनन्त छन्। यसको अनन्त इतिहासमा अपरिवर्तित रहन्छन्। एक अहंकार, एक मन वा आत्मा जसलाई भगवान भनिन्छ, असीम व्यक्तित्व हो जसले सबै रूप र सुन्दरता प्रदान गर्दछ र जसले व्यक्तिगत आध्यात्मिक मानिस र चिजहरूमा वास्तविकता र दिव्यतालाई प्रतिबिम्बित गर्दछ। भगवानले कहिले पनि दुष्टको तत्व प्रदान गर्न सक्नुहुन्न र मानिससँग केही पनि छैन जुन उसले ईश्वरबाट व्युत्पन्न गरेको छैन। प्रकाशकले हामीलाई नयाँ स्वर्ग र नयाँ पृथ्वी बारे बताउँछन्। के तपाईँले कहिले परम ज्ञानको अधीनमा रहेका प्राणीहरूले बसोबास गरेको यो स्वर्ग र पृथ्वीको चित्रण गर्नुभएको छ? मानिस ईश्वरबाट अलग भएको विश्वासबाट मुक्त हो र ईश्वरीय सिद्धान्त जीवन र प्रेमको मात्र पालना गरौं। यहाँ सबै साँचो आध्यात्मिक विकासको लागि प्रस्थानको ठुलो बिन्दु हो। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना, प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम, न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोदले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाइ वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।